आपकी राह क्या कहते हैं, आपकी राह क्या कहते हैं, आपकी राह क्या कहते हैं आप।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन अम्मा बाद फऔज़ु बिल्लाहि मिनश्शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह, अस्सलातु वस्सलामु अलैका या हबीब अल्लाह, अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह व अला आलिका व सहाबिका या नूर अल्लाह। मदनी चैनल के नाज़रीन प्रोग्राम है आपकी राय, और इस प्रोग्राम में हम शामिल करते हैं कुछ रैंडम पिक्चर्स, मुबल्लिगीन के सामने रखते हैं, अपने पैनल के सामने रखते हैं, और उन पिक्चर्स पर मुख्तलिफ राय आती है। उस राय से हमें सीखने को मिलता है, कभी कोई पॉजिटिव बात सीखने को मिलती है कि इस चीज़ को अपनाना चाहिए, अपनी ज़ात में देखना चाहिए और अपनी ज़िंदगी को अपग्रेड करना चाहिए। कभी कोई हमें माशरे की या अफराद की नेगेटिव अप्रोच या नेगेटिव बात हमें पता चलती है, और जब वो पता चलती है तो हमारी सोच ये बननी चाहिए कि ये चीज़ मेरी ज़ात में होनी नहीं चाहिए, और अगर है तो मैं इस चीज़ को अपने अखलाक में से, किरदार में से, अपनी ज़ात में से निकाल बाहर करूँ। तो आज भी इसी नीयत के साथ हाजिर हैं कि इंशाल्लाह कुछ पिक्चर शामिल करेंगे, मुबल्लिगीन से उस पर राय लेंगे, और अल्लाह ने चाहा तो बहुत कुछ सीखने की कोशिश करेंगे। आप भी आखिर तक देखते रहिए, अल्लाह ने चाहा तो बहुत फ़ायदा हासिल होगा। दुरूद पाक की फजीला सुनते हैं। नबी रहमत शफी उम्मत सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने आली शान है, तुम जहाँ भी हो मुझ पर दुरूद पढ़ो, तुम्हारा दुरूद मुझ तक पहुँचता है। सल्लू अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम। मुबल्लिगीन हमारे साथ हैं, इब्राहिम मदनी भाई हमारे साथ हैं, सैयद वकार मदनी हमारे साथ हैं, शहजाद घाची भाई हमारे साथ हैं, और अब्दुल वाजिद मदनी हमारे साथ मौजूद हैं। इंशाल्लाह पहली पिक्चर शामिल सिलसिला कर रहे हैं, और पिक्चर भी देखते हैं और फिर उस पर मुबल्लिगीन से राय भी लेते हैं। जी जनाब।
आपकी राय क्या कहते हैं, आपकी राय
क्या कहलाता है? अब्दुल वाजिद भाई क्या कहेंगे इसको, पिक्चर में दिख क्या रहा है?
जी ये पोजीशन स्टैंड है कि जो किसी खेल वगैरह में जीत जाते हैं तो फिर उनको इस नंबर के हिसाब से खड़ा किया जाता है इस स्टैंड पे।
लेकिन ये इस तरीके से होता नहीं है
जी,
होता ये सीधा है, इसे उल्टा करके दिखाया गया। उल्टा करके क्यों दिखाया गया? मुबल्लिगीन की तरफ बढ़ेंगे, सबसे पहले शहजाद घाची भाई की तरफ जाते हैं और देखते हैं शहजाद भाई हमें इस पिक्चर के साथ क्या पैगाम दे रहे हैं। जी शहजाद भाई,
सबसे पहले तो बहुत शुक्रिया कि आपने सबसे पहले मुझे चांस दिया बोलने का।
जो बड़ा है उसे मान देना चाहिए।
जज़ाकअल्लाह। जो बड़ा होता है वही दूसरे को बड़ा समझता है, तो आप बड़े हैं। अच्छा इसमें मेहरोज भाई
आप पोजीशन स्टैंड से विक्ट्री स्टैंड पे आ गए।
अच्छा इसमें देखें, एक तो इन्होंने जो ब्रीफ किया उसके बाद मैं कुछ इसको देख रहा हूँ कि इसमें नंबरिंग है ना, नंबर 1 2 3
जी।
अच्छा फिर उसमें नंबर 1 कौन आया, 2 पे कौन है, 3 पे कौन है, फर्स्ट पोजीशन जिसको कहते हैं, सेकंड पोजीशन, थर्ड पोजीशन। अब फर्स्ट पोजीशन जो लेता है ना तो उसको बड़ी स्ट्रगल, मैं इसको इस तरह लूंगा कि उसको स्ट्रगल करनी पड़ती है फर्स्ट पोजीशन या है ना टॉप करने के लिए, एक्स्ट्रा ऑर्डिनरी मेहनत करनी पड़ती है, तो इसलिए उनको बोझ भी ज्यादा उठाना पड़ रहा है। अगर इसको बोझ भी ले तो जब बोझ उठाएगा, मेहनत करेगा
ठीक,
तो नंबर 1 आएगा
ठीक।
यहाँ पर एक शेर याद आ रहा है मुझे
जी,
मिटा दे अपनी हस्ती को अगर कुछ मर्तबा चाहे, कि दाना खाक में मिलकर गुले गुलजार होता है।
वाह।
तो अब है ना मेहनत का मेन उंसर है इसमें, कि आपने मेहनत की आप फर्स्ट आए, आपने कम मेहनत की आप सेकंड आए, आपने और कम मेहनत की आप थर्ड आए,
और उससे भी जिसने कम मेहनत करी वो कुछ भी नहीं आया।
अच्छा अगर पोजीशन के लिए तो पास हो जाते हैं, फिर कुछ है ना बहुत ही कम होते हैं तो वो फेल हो जाते हैं। लेकिन एक बात सबसे अहम बात यह है कि पहली पोजीशन हासिल करने के बाद उस पर रहना, ये कमाल है। पहली पोजीशन हासिल करने के बाद अब नेक्स्ट टाइम आपने पहली पोजीशन में रह सकते नहीं, दूसरी पोजीशन वाला देख रहा है कि मैं भी पहली
पोजीशन, ज्यादा दूर भी नहीं है,
दूर भी नहीं है। तो मेहनत का इसमें बहुत बड़ा आंसर है कि आप मेहनत करेंगे तो आप है ना पहली पोजीशन ले सकेंगे। अच्छा इसको अब है ना थोड़ा सा अगर सीधा कर लें, ये उल्टा ब्लॉक है, अब सीधा कर लें, अब अगर 180 इसको क्रॉस करेंगे ना तो इसके हाथ यूं हो जाएंगे, तो जो जीतता है ना वो यूं करता है, ठीक है ना। तो ये जो बॉडी की पोजीशन है ये भी इस बात को, डायमेंशन को जाहिर करती है।
बॉडी पोजीशन तकरीबन यही हो,
यही हो,
ऑलमोस्ट यही हो।
जी जी
ठीक है। वकार भाई क्या कहेंगे? शहजाद भाई ने तो बड़ी क्लियर बात कर दी है कि मेहनत होगी तो पोजीशन आएगी, जैसी मेहनत होगी वैसी पोजीशन आएगी।
जी, ये भी चीज जाहिर कर रही है कि पोजीशन हासिल करने के लिए जितना स्ट्रगल करना पड़ता है उसका बोझ गोया नजर आ रहा है। ये पहले वाले को बहुत ज्यादा बोझ उठाना पड़ेगा, मेहनत करनी पड़ेगी, तब पहली पोजीशन इसी के मुताबिक दूसरी और तीसरी है। और यहाँ अगर हम थोड़ी सी बात को आगे बढ़ा लें कि ये तो दुनियावी एतबार से पोजीशन का एक स्टैंड होता है और उसके लिए ख्वाहिश होती है कि हम कामयाब हों और पहले नंबर पर नुमाया सबसे आगे जाएं, और उसके लिए दुनियावी तौर पर बड़ी मेहनत और कोशिश भी की जाती है। जिसको कहते हैं ना फर्स्ट पोजीशन वाले, उनका तो एक होता है कि मेरी क्लास में आती ही फर्स्ट पोजीशन है तो मैं सेकेंड भी गवारा, और कभी सेकंड थर्ड आ जाए तो बड़े वो रो रहे होते हैं। मतलब ये भी शायद आपने मंजर देखा होगा, मेरी फर्स्ट छीन गई।
जी जी, उमूमन सेकंड थर्ड आने वाले रो रहे होते हैं, लेकिन तरक्की पास होने वाले कह रहे होते हैं शुक्रे पास तो हो गए।
यानी वो जरा भी हमारी जो पोजीशन है उससे पीछे हो गए तो उन्हें दुख हो रहा होता है। तो ठीक है, दुनियावी एतबार से भी अपनी पोजीशन अच्छी रखने की कोशिश करनी चाहिए कि हम सबसे आगे हों, लेकिन यही ख्याल अगर आखिरत के हवाले से भी हो तो क्या ही बात है। नॉर्मली देखा ये चाहता है कि अगर ख्याल होता भी है कि हम कामयाब होकर जन्नत में चले जाए तो उसमें बस यही जहन होता है कि हाँ यार थोड़ी थोड़ी नेकी करते रहो, किसी के सदके कुछ करके बस निकल जाए किसी तरीके से। ऐसी कोई ख्वाहिश क्यों नहीं होती कि हम जो है कयामत के दिन उनमें शामिल हों कि जो बिला हिसाब व किताब जिनके लिए ऐलान हो रहा हो कि ये दाखिल जन्नत होगा। फमन ज़ुहज़िया अनिन नारी व उदखिल जन्नत फ़क़द फ़ाज़, अल्लाह ने फरमाया जो आग से बचा कर जन्नत में दाखिल किया गया फ़क़द फ़ाज़ वही कामयाब हो गया। तो ऐसा अगर जहन बने कि क़यामत के दिन हमारे लिए ऐलान हो रहा हो कि ये कामयाब हो गया और हम खुशी खुशी जा रहे हों, और उनमें के जो बिल्कुल है ना बिला हिसाब व किताब
जिनके चेहरे दमक रहे हों
और बिल्कुल सुकून में हों, इत्मीनान।
आपने एक इस दुनिया के स्टैंड से, दुनिया की पोजिशन से जो है दुनिया की कामयाबी चाहते हैं तो बेशक चाहें, जायज और हलाल और तय्यब रास्तों से, जायज ज़राए से इख्तियार करना चाहते हैं तो बिल्कुल करें, लेकिन आखिरत को फरामोश ना करें। ये दुनिया आखिरत की खेती है और इसके जरिए से, इसके आमाल के जरिए से हम अपनी आखिरत की फिक्र करनी चाहिए। यहाँ मुझे एक बात याद आ रही है, मुफ्ती अब्दुल नबी हमीदी साहब ने एक बात इरशाद फरमाई थी अमीर अहले सुन्नत के बारे में। आपने फरमाया था कि अमीर अहले सुन्नत को हमने ये देखा कि अमीर अहले सुन्नत जब भी किसी नेकी का सुनते हैं कि ये काम करोगे तो इतनी नेकियां मिल जाएंगी, ये सवाब मिल जाएगा, तो कहते हैं कि मेरा मुशाहिदा ये अमीर अहले सुन्नत की कोशिश होती है किसी तरीके से मैं काम कर लूं, ये काम कर लूं। आगे भी बात थी लेकिन अभी इतना ही हिस्सा हमारे इस टॉपिक से मुताल्लिक है जो आपने डिस्कस किया। जिसको आखिरत की फिक्र होगी ना सही साहब, फिर वो नेकियों की हिर्स में ऐसे ही मुब्तला होगा जैसे हम दुनिया की मालो दौलत में मुब्तला होते हैं। और अल्लाह करे कि हमें ये समझ आ जाए कि नेकियां अल्लाह के करीब करती हैं, नेकियां जन्नत के करीब करती हैं, और गुनाह जो है अल्लाह से दूर करते हैं गुनाह।
या एक रिवायत ज़हन में आ रही है इसी हवाले से जो भी बात हुई ना कि वहाँ कयामत में फर्स्ट पोजीशन वाले, उसका खुलासा यूं है कि जन्नत में पहुंचेंगे कुछ ना तो उनसे फरिश्ते कहेंगे हिसाब किताब हो गया, ये सारे मामलात हो गए, तो वो कहेंगे नहीं हमारा तो ये सब कुछ कुछ भी नहीं हुआ। तो फिर उनका बताया जाएगा कि कैसे ऐसे कामयाब होकर आगे पहुंचे कि सब अभी हिसाब किताब के मामलात में ये जन्नत में पहुंच गए,
डायरेक्ट जन्नत।
हाँ, तो क्या था कि ये थोड़े रिस्क पे भी राजी थे और तन्हाई में भी अल्लाह से हया करते थे, गुनाह नहीं करते थे। तो ये दो वस्फ ऐसे थे कि वो ऐसे कामयाब हुए कि सबका हिसाब किताब का मामला है और ये जन्नत में पहुंच गए। तो कुछ ऐसा सोचना चाहिए कि काश हम भी उन कामयाब होने वालों में हो कि जो गोया पोजीशन होल्डर हो।
इब्राहिम भाई क्या हिसाब सुन रहे हैं?
जी मेरोज़ भाई, इस तस्वीर को हम देख रहे हैं, अब दोनों तनाजुर में बात हो गई दुनियावी कामयाबी और उखरवी कामयाबी के ताल्लुक से भी। अच्छा, मैं इसमें अर्ज करना चाहूंगा कि हमें इस पर भी गौर करना है कि ये ब्लॉक को उल्टा क्यों किया गया है। देखें, उमूमी तौर पर लोगों की नजर जो है वो कामयाबी पर होती है, उसके पीछे जो स्ट्रगल होती है, जो मेहनत होती है, उस पर तवज्जो नहीं होती। तो गोया इसमें जो अफराद की मेहनत है, जो उनके पीछे स्ट्रगल है, उसकी तरफ जो है वो तवज्जो दिलाई गई
है। नतीजा लोग देख रहे होते हैं, उसकी स्ट्रगल नहीं देख रहे होते।
कितनी मेहनत होती है, कितना वक्त लगता है, कितनी प्रैक्टिस होती है, उसकी तरफ तवज्जो नहीं होती। तो इसके अंदर गोया ये चीज वाजे की गई है कि इस कामयाबी के पीछे एक बड़ी स्ट्रगल है, एक टाइम है। देखिए, बड़ी कामयाबी हासिल करने के लिए यूं नहीं होता कि आप पहले स्टेप पर कदम रखें और आखिरी स्टेप पर पहुंच जाएं, उरूज पर पहुंच जाएं, बल्कि आपको बतदरीज आगे बढ़ना पड़ता है। कहते हैं कि एक दरख्त है शाहबलूत का दरख्त, उसका मेरोज भाई जो फल होता है ना वो बड़ी देर से पकता है, बड़ा मौसर होता है लेकिन बड़ी देर से पकता है, लेकिन ककड़ी जो है वो 6 माह के अंदर तैयार हो जाती है। तो कुछ चीजें ऐसी होती हैं जो स्पेशल होती हैं, उनके लिए एक टाइम पीरियड होता है। किसी दरसे इंजामी के उस्ताद साहब के पास एक साहब आए, कहने लगे आपने 8 साल का दरसे इंजामी रखा हुआ है, इसे शॉर्ट करें ताकि लोग जो है वो जल्दी फारिग हो, तहसील हो, जल्दी जल्दी जो है वो आलिम बने। तो उन्होंने कहा कि सवाल ये है कि आप बच्चों के अंदर इस्तेदाद कैसी पैदा करना चाह रहे हैं, आप सलाहियत कैसी पैदा करना चाह रहे हैं। तो जैसी सलाहियत आप पैदा करना चाह रहे हैं तो उतनी मेहनत भी तो करनी पड़ेगी, उतना पढ़ाना भी तो पड़ेगा, उतना इल्म भी तो सिखाना पड़ेगा। पहले के अदवार के अंदर 16 साल की दरसे इंजामी होती थी, अब कम होते होते 8 साल और कहीं शॉर्ट कोर्सेज की सूरत में 5 साल 6 साल की हो गई है,
ऑनलाइन भी हो गई है,
ऑनलाइन भी हो गई है। तो अगरचे इल्म दीन हासिल करने के लिए सहूलियात ज्यादा हो गई हैं, लेकिन ये बात याद रखी जाए कि कोई सलाहियत अगर हम अपने अंदर पैदा करना चाह रहे हैं या माशी के अंदर कोई मकाम हासिल करना चाह रहे हैं, इसी तरह उखरवी कामयाबी भी हासिल करना चाह रहे हैं, तो उसके लिए हमें बहुत मेहनत की जरूरत होगी। औलिया किराम रहिमहुमुल्लाह ताला या बुजुर्गान दीन की सीरत को अगर हम पढ़ें तो उनकी जो कामयाबी है या आखिरत के अंदर जो हम उनकी कामयाबी देखेंगे तो उनके पीछे उनकी इबादत भी है, उनके पीछे उनकी मेहनत भी है, लिहाजा उस पर भी नजर रखनी चाहिए कि वो मेहनत की है उन्होंने, उसके बाद उन्हें ये इनाम मिला है।
ठीक, माशाल्लाह। अब्दुल वाजिद भाई क्या इरशाद फरमाए?
मैं तो खुश हो रहा हूँ 3 नंबर वाले को देखकर, और मैं इसको ये समझ रहा हूँ कि ये एक जिंदगी को बतौर मिसाल पेश किया गया है कि जो दुनिया की जिंदगी है ना, इसमें कुछ लोग होते हैं जो अपने आप को कंपटीशन में ले आते हैं अननेसेसरीली, बिला जरूरत के वो हर चीज में कंपटीशन में चले जाते हैं, और इसके बरक्स वो लोग के जो अपने आप को बस रेस में रखते हैं, दुनिया में रहते हैं लेकिन कंपटीशन में नहीं आते, तो वो ये 3 नंबर वाले की तरह, माजरत चाहता हूँ इनफॉर्मल वर्ड यूज करूंगा, चिल होते हैं। जबकि जो कंपटीशन में है, टॉप पे पहुंचना चाहते हैं, वो परेशानी में। अब इसकी दुनिया में मिसाल देखें कि हम देखते हैं कि कुछ लोग जो होते हैं ना, वो माशरे के साथ चलने की कुछ इस तरह से कोशिश करते हैं कि अगर मैं ये नहीं करूंगा तो लोग क्या कहेंगे। अब वो जो लोग क्या कहेंगे, दैट इज अ सॉर्ट ऑफ कंपटीशन, और आप अपने आप को एक रेस में लगा रहे हैं, कंपटीशन में लगा रहे हैं। अब आपकी शादी होगी तो चूंकि लोग क्या कहेंगे, यू आर इन कंपटीशन, तो अब आप महंगे से महंगा शादी हॉल बुक करेंगे, आप जो है वो कपड़े महंगे से महंगे लेने की कोशिश करेंगे, जूता महंगे से महंगा लेने की कोशिश करेंगे, खाना अपनी औकात से बढ़कर आप जो है वो पेश करने की कोशिश करेंगे। और अगर आप एक बच्ची के वालिद हैं और उसकी शादी के लिए आप जा रहे हैं, तो आप फिर जहेज में समझ लें कि अपने आप को बेचने वाली बात होगी, अपने आप को बेच कर भी आप सिर्फ इस कंपटीशन की वजह से कि लोग क्या कहेंगे, आप अपने आप को बेच कर उसके लिए जहेज का इंतजाम करेंगे। अब इससे क्या होगा, इससे ये होगा कि जो हालत ये नंबर 1 वाले की है ना, कि उसने सारा वजन हकीकत में उसने उठाया हुआ है। अगर आप इसको फिजिक्स की डायनामिक्स से देखें तो पूरा वजन जो है वो नंबर 1 वाले पर आ रहा है, 2 नंबर वाले ने थोड़ा सा सहारा दिया हुआ है, और जो 3 नंबर वाला है वो चिल है
जी, वो तो वो हाथ लगा के सहारा लेके खड़ा हुआ है।
हाँ जी, वो खुद जो है वो सहारा लेके खड़ा हुआ है। तो जब आप टॉप ऑफ दी लिस्ट आना चाहते हैं, जब आप नंबर 1 पोजिशन में आना चाहते हैं, यानी कि जब आप ये कहना चाहते हैं कि लोग क्या कहेंगे, मैं इस मयार पे पूरा उतरूं, तो फिर आपकी वही कैफियत हो जाती है जो नंबर 1 की है। और ये सिर्फ एक मैंने मिसाल दी, इसके अलावा जिंदगी में और भी बहुत से मौके होते हैं, लोग कारोबार में पैसा इन्वेस्ट करने में, एजुकेशन में, तालीम में, अच्छी जगह पढ़ने में, अच्छी यूनिवर्सिटी में दाखिला लेने में आउट ऑफ देयर मीन्स चले जाते हैं। फलां कजन जो है वो वहां पढ़ रहा है, तो चूंकि अब वो पढ़ रहा है, अगरचे अब अब्बा की हैसियत है या नहीं, लेकिन अब अब्बा ने भी उसको वहीं दाखिल करवाना है। फलां साहब ने उस ब्रांड का जूता पहना है, तो फिर मैंने भी पहनना है या मेरे बच्चे ने भी पहनना है। फलां लोग इन गर्मियों में फलां जगह पर जो है वो छुट्टियां मनाने गए थे, तो अब अगरचे हमें अपना आप बेचना पड़े लेकिन हमने भी जाना है। तो जब ये कंपटीशन आ जाता है ना, तो जिंदगी में से जो सबसे पहली चीज फौत होती है महरोज भाई, वो होता है सुकून। और जब आदमी की जिंदगी में से सुकून फौत हो जाता है, तो फिर वो जिंदगी समझ लें कि जिंदगी नहीं रहती, बल्कि वो एक तरह की कांस्टेंट परेशानी, मुस्तकिल परेशानी बन जाती है। तो बिला वजह अपने आप को कंपटीशन में नहीं लाना चाहिए, جہاں تک ہو سکے اپنے آپ کو بالخصوص دنیا کے معاملوں میں سٹریس فری رکھنا چاہیے. یہی ہمارے دین کی تعلیمات ہیں جن کا ایک رخ ہمارے باپو نے بیان بھی کیا کہ کمپٹیشن کرنا ہے تو آخرت کے معاملے میں کمپٹیشن کیجئے کہ فلاں کا ایک بچہ حافظ ہے تو میں اپنے دو بچوں کو یا اپنے تمام بچوں کو حافظ بناؤں گا, فلاں کا ایک بچہ عالم ہے تو میں اپنے تمام بچوں کو عالم بناؤں گا, فلاں کا بچہ عالم بن کر آج مخلوق کی ہدایت کا سامان بن رہا ہے تو میں بھی اپنے بچے کو عالم بنا کر مخلوق کی ہدایت کا سامان کروں گا. فلاں صاحب جو ہیں ان کے بارے میں آپ کو معلوم ہوتا ہے کہ وہ ماشاءاللہ پانچ نمازیں باجماعت تو پڑھتے ہیں لیکن تہجد کی بھی ان کو توفیق ملتی ہے, تو پھر آپ کو بھی کرنا چاہیے اور دعا کرنی چاہیے کہ یا اللہ مجھے بھی تہجد کی توفیق عطا فرما. سو اف یو وانٹ ٹو بی ان کمپٹیشن, سو کمپٹیشن از ہیئر آفٹرز کمپٹیشن. اگر آپ کوئی مقابلہ کرنا چاہتے ہیں تو وہ مقابلہ نیکیوں کا مقابلہ ہے. دنیا میں اپنے آپ کو کمپٹیشن میں لا کر اپنے آپ کو تھکائیں مت, اپنی انرجی کو ضائع مت کریں, اپنے اکنامک ریسورسز کو ضائع مت کریں, بلکہ اس تین نمبر والے کی طرح بس جو ضروری سا کام ہے وہ کر کے تاکہ آپ بالکل ہی کمپٹیشن سے باہر نہ ہو جائیں. وہ ضروری جتنا ہے اس کو کہتے ہیں بیئر منیمم انگلش میں, کہ کم سے کم جو تھریش ہولڈ ہے بس اس تک رہیں اور چل کریں.
میرا خیال ہے بڑی معتدل رائے ہو گئی اب, کیونکہ پہلے جو رائے آئی تھی وہ یہ تھا کہ جی کمپٹیشن میں شامل بھی ہوں اور جو ہے نا آپ ایفرٹس بھی کریں, کوشش بھی کریں, پھر جا کر کہیں آپ اس منزل پر اور اس نتیجے پر پہنچیں گے. تو وہ اپنی جگہ بات درست تھی جہاں ہوئی, اور جو عبد الواجد بھائی نے توجہ دلائی کہ بلا وجہ کی مقابلے بازی میں شامل نہ ہوں, اور بالخصوص ایسی مقابلے بازی جو آپ کا سکون ہی چھین کے لے جائے, تو پھر اس مقابلے میں اول آنے کا بھی کوئی نتیجہ آپ کو ملے گا نہیں. اللہ پاک ہمیں بہتر سوچنے کی اور آخرت کی کامیابی کی فکر کرنے کی توفیق نصیب فرمائے, اور دنیاوی طور پہ کوشش یہی کریں کہ جو عبد الواجد بھائی نے آخر میں بات کی, بس ٹھیک ایک زندگی گزارنے کے لیے ایک اسٹرگلنگ موڈ جو ہوتا ہے کہہ لیجیے آپ, اس کے لیے جتنی کوششیں ضروری ہیں اتنی ضرور کیجیے. ایسا نہیں ہے کہ ہاتھ پہ ہاتھ رکھ کے بیٹھ جائیں اور سارے کام خود بخود ہو جائیں گے, کوئی نہ کوئی کر ہی دے گا, تو یہ ہمارے کہنے کا مقصود نہیں ہے. اگلی پکچر کی طرف بڑھتے ہیں.
آپ کی رائے کیا کہتے ہیں, آپ کی رائے.
جناب تصویر آپ کے سامنے ہے, عبد الواجد بھائی کی طرف چلتے ہیں اور ان سے شروعات کرتے ہیں کہ کیا دیکھ رہے ہیں یہ بھی بتائیں, اور اس سے کیا سبق مل رہا ہے ہمیں یہ بھی سمجھائیں. جی عبد الواجد,
یہ بیچ سمندر کے کچھ لوگ ہیں اور وہ کچھ خریداری کر رہے ہیں, تو دو چیزیں بک رہی ہیں.
نہیں ہیں کہاں یہ لوگ, بیچ سمندر میں تو ہیں, یہ خود کس چیز کے اوپر ہیں؟
بیچ سمندر میں ایک پلر کے اوپر یا ایک ڈوبتے جہاز کے اوپر ہیں. جہاز آدھا اندر ڈوب چکا ہے اور آدھا جو ہے باہر ہے. تو اب اس وقت ایک شخص جو ہے دو چیزیں بیچ رہا ہے, ایک چشمہ ہے جو $2 کا ہے, اور اس کے ساتھ ایک لائف سیونگ ٹیوب ہے جو وہ $1,000 کی بیچ رہا ہے. تو چشمے اور اس ٹیوب کو دیکھا جائے تو چشمہ سستا ہے اور وہ جو ٹیوب ہے وہ مہنگی ہے. تو حالانکہ اگر دیکھا جائے تو چشمہ اور ٹیوب جو ہے دونوں میں اتنا تفاوت ہوتا نہیں ہے,
ریٹ اتنے زیادہ ڈیفرنٹ نہیں ہوتی,
لیکن یہاں پہ ایسے لگ رہا ہے کہ یہ آدمی جو ہے موقع پرست ہے. اس نے جب دیکھا کہ اب پیسنجر اپنی جان بچانے کے لیے اس چیز کی حاجت, صرف حاجت نہیں شدید حاجت میں ہے,
ان کے اوپر تو لازم ہو چکا ہے.
ہاں جی, اگر انہوں نے زندہ رہنا ہے, زندگی بچانی ہے, تو ان کو یہ ٹیوب خریدنی ہوگی, اور یہی وہ موقع ہے کہ میں اس ٹیوب کو مہنگا کر کے کچھ پیسے کما لوں.
ٹھیک,
لیکن اس بیچارے کو یہ نہیں پتا کہ وہ بھی اسی پریشانی اور خطرے میں ہے, وہ بھی ان کے ساتھ
اس سے باہر نہیں ہے.
ہاں, اس سے باہر نہیں ہے, وہ بھی اس پریشانی میں آ سکتا ہے. تو یہاں جو مین پوائنٹ ہے وہ یہ ہے مہروز بھائی, کہ دنیا میں زندگی میں ہمیں بہت سے لوگ ایسے ملتے ہیں کہ جو موقع پرست ہوتے ہیں, اپرچونسٹ ہوتے ہیں, وہ اپرچونٹی کو استعمال کرتے ہیں. تو ایسے لوگ جو ہوتے ہیں ان کا ہمارے ساتھ جو تعلق ہوتا ہے وہ صرف اپنے ذاتی نفع کا ہوتا ہے, اور اس طرح کے لوگ آپ کو ہر جگہ ملیں گے. اس طرح کے لوگ آپ کو مارکیٹ میں, بازار میں بیٹھے ہوئے بھی ملیں گے، خرید و فروخت کرتے نظر آئیں گے، اس طرح کے لوگ کسی سرکاری پوزیشنز پر بھی ہو سکتے ہیں کہ وہ ان پوزیشنز پر بیٹھ کر جو ضرورت مند اور حاجت مند سائلین ہوتے ہیں ان کی اس حاجت مندی اور ضرورت کا ناجائز فائدہ اٹھا رہے ہوتے ہیں۔ تو پیغام جو میں دینا چاہوں گا وہ یہ ہے، اللہ تعالیٰ کو وہ مسلمان پسند ہے کہ جو کسی مسلمان کی حاجت کو، جب اسے حاجت ہو تو اس حاجت کو پورا کرے۔ تو یہاں پر یہ موقع ہے، لیکن یہ موقع ذاتی فائدہ اٹھانے کا نہیں ہے، یہ موقع نیکی کمانے کا موقع ہے۔ جب بھی آپ کسی ضرورت مند کو دیکھیں تو وہاں آپ کے ذہن میں جو سب سے پہلی بات آئے وہ یہ آئے کہ میں اس حاجت مند کی، ضرورت مند کی ضرورت پوری کر کے نیکی کماؤں گا اور اللہ کی بارگاہ میں سرخرو ہونے کی کوشش کروں گا۔
یہ جو ساری باتیں ہوئی ابھی عبد الواجد بھائی نے جو کی، بڑے درد دل کے ساتھ کی، اخلاقی پہلو ہیں کہ جب ضرورت ہے تو میں کوشش یہی کروں، ٹھیک ہے میرا بزنس ہے، ٹھیک ہے میں ایک پروڈکٹ بیچ رہا ہوں اور اس کی میں جو بھی چاہوں قیمت لے سکتا ہوں، لیکن ایک اخلاقی اور انسانی تقاضے ہوتے ہیں کچھ، اور وہ یہی ہوتے ہیں کہ بالخصوص یہ جو پوزیشن دکھائی گئی ہے، یہاں پہ پروفٹ تو پروفٹ ہے، ایسے بھی لوگ ہم نے بہرحال دیکھے ہیں اس دنیا میں کہ جو اپنی قیمت بھی چھوڑ دیتے ایسے مواقع پر کہ جناب چھوڑیں آپ قیمت ومت، اس وقت تو موقع یہ آپ لے کے جائیں۔ عبد الواجد بھائی، ہاسپٹلز میں بعض اوقات یہ دیکھنے کا اتفاق ہوا، کیونکہ جانا آنا لگا رہتا ہے بالخصوص ایمرجنسی میں، کہ بعض اوقات جس ٹیکسی میں، جس رکشہ میں پیشنٹ کو لایا گیا یا جس پوزیشن میں پیشنٹ کو لایا گیا، تو لواحقین کو یا تو ہوش نہیں رہتا کہ بھائی اسے پیمنٹ کرنی ہے، یا پھر کیونکہ وہ ایمرجنسی میں آئے ہوتے تو وہ پیمنٹ کی اس تیاری میں نہیں ہوتے۔ تو پھر ہم نے دیکھا کہ وہاں پہ لوگ کمپرومائز کرتے ہیں، کمپرومائز سے میری مراد ہے سیکریفائز کرتے، اور وہ نہیں طلب کرتے، وہ جانے دیتے ہیں، حالانکہ ایک رکشہ ڈرائیور ہے، ایک ٹیکسی ڈرائیو کر رہا ہے، وہ کوئی بہت بڑا مل آنر تو نہیں ہے، اور اس کے لیے تو ایک پسنجر کی جو بھی اماؤنٹ بنتی ہے وہ بھی ایک ویلیویبل ہے، لیکن وہ وہاں پہ ایثار سے کام لیتا ہے اور حالات و واقعات کو سمجھتے ہوئے اپنا حق بھی چھوڑ دیتا ہے، اور ہم امید کرتے ہیں کہ اللہ پاک اس کو دیگر ذرائع سے پورا بھی کرتا ہوگا بلکہ برکت بھی دیتا ہوگا۔ شہزاد بھائی، آپ کیا کہیں گے اس پکچر کے بارے میں؟ بہت سنجیدہ ہوئے ہیں آپ۔
انہوں نے جو ہے نا سیلفشنیس اور ہے نا موقع کا فائدہ اٹھاتے ہوئے بزنس کرنا یہ وہ، تو یہاں پر تھوڑی سی انہیں کی بات کو آگے بڑھاؤں گا کہ بعض اوقات زندگی میں ایسے مواقع اللہ تعالیٰ فراہم کرتا ہے کہ جس میں آپ نے پیسہ تو بہت کما لیا ہے، اب نیکیاں کما لو، اور اگر نیکیاں کما رہے ہیں اور آپ کو معلوم ہے کہ ابھی اینڈ چل رہا ہے، اب تو زیادہ ضرورت ہے نا کہ یار اب تو میں کچھ نہ کچھ کر لوں، یہی نیکی ہو سکتا ہے قبول ہو جائے اور بیڑا پار ہو جائے، اور یہ بیڑا ڈوب رہا ہے ٹھیک ہے نا، تو آخرت کا بیڑا پار ہو جائے، تو پھر ایک انسان کی زندگی بچانا، پوری انسانیت کی زندگی بچانا ہے، تو کیا یہ اچھا ہوتا کہ یہ نا $1,000 نہ لگاتا
اور
یہی کہ نا آؤ اور میرے ساتھ ہے نا، آپ ہے نا یہ فری میں لو، میں اپنی جان بھی بچاتا ہوں آپ کی جان بھی بچاتا ہوں، انشاءاللہ دونوں کو ہو سکتا ہے فائدہ ہو۔ اور دوسرا، اب دیکھیے یہ کوئی معمولی چھوٹی سی کشتی نہیں ہے، یہ ایک بڑا شپ ہے جو آدھا ڈوب چکا ہے اور آدھا ابھی باقی ہے، اور یہ اس طرح کے شپس میں اس طرح کے نا کولیگس اور ہے نا دوستی یاری اور اس طرح کی چیزیں ہو جاتی ہے، اور یہاں پر بھی پھر ایک امتحان ہوتا ہے کہ آپ کے کولیگس کے ساتھ آپ کا برتاؤ کتنا ہے، کیسا ہے، کیا کرتے ہیں آپ، اس کو بچانے والے ہیں موقع پر یا نہیں، یا پیٹ دکھا کے بھاگنے والے ہیں، اور ہے نا آپ کے اگر دوست ہے تو آپ کو دوست کے ساتھ کیسا برتاؤ کرنا ہے، کیا یہ کرنا ہے وقت آنے پر اس کو اپنی چیزیں بیچنی ہے، اپنا اصل چہرہ دکھانا ہے۔ اور ایک پھر شعر یاد آ رہا ہے
جی ارشاد،
کہ اگر کچھ ایسے دوست ہوتے ہیں نا موقع پرست، اور ہے نا جب مصیبت آئے، اصل میں نا خوشی میں تو بہت سارے لوگ ساتھ ہوتے ہیں، اصل دوست کا تو پتہ جب چلتا ہے جب غم میں۔
کہنے والے تو کہتے ہیں، بہت معذرت کے ساتھ آپ شاید بہت سنجیدہ بات کرنے جا رہے ہیں تو میں بھی ایک بات کہہ دوں، کہنے والے کہتے ہیں کہ آپ کے دوست ہمیشہ آپ کو مشکل وقت میں آپ کے اپنے پیچھے دکھائی دیں گے، اور اس کی بڑی بڑی مثالیں لوگوں نے دی ہیں۔
بہرحال شعر میں سنا رہا تھا، شعر یہ تھا کہ نا خود غرضی اور موقع پرستی اور دوستی پہ رہے، کہنا کبھی تو دوست بھی ڈستے ہیں دشمنوں کی طرح، کبھی تو دوست بھی ڈستے ہیں دشمنوں کی طرح، کلیجہ چاہیے سانپوں کو پالنے کے لیے۔
اللہ اکبر،
तो आपने
पालो ही नहीं,
हाँ आपने दोस्त ऐसे बनाने के जो है ना आपको दीनों दुनिया दोनों में फायदा दे।
अगर आप इजाजत दें हमें जी, तो जी। अभी तो वो पिक्चर शामिल नहीं है, मुस्तकबिल में कोई पिक्चर शामिल करने की नियत है तो वहाँ पे भी ये शेर हम फिट कर लें।
बिल्कुल, मुझे मधु करेंगे तो मैं दोबारा सुना
दूं। नहीं, अगर आपको मधु ना भी करें
तो फिर आप सुनाइएगा।
चलें ठीक, उस तस्वीर में बिल्कुल जो है ना ये ऐसे ही दिखेगा कि हस्ती में सांप है। आपकी बात कम्प्लीट हुई, तो जनाब अली आपने सुना कि आपके कुलीग आपके, अच्छा ये दूसरों से तो है, ऐसे मौकों पे हम दूसरों को सोच रहे होते कि हाँ सही बात है, हमारे साथ तो किसी ने कभी भलाई नहीं की, मुझे तो कभी किसी ने डूबते हुए नहीं बचाया, मैं तो जब भी मुश्किल में पड़ता हूँ कोई काम नहीं आया। सर आप कितनों के काम आए, आपने किस किस को डूबते हुए बचाया, इस पे गौर करना है हमें। बढ़ते हैं सैयद साहब की तरफ। जी सैयद साहब
जी, एक ही कह लीजिए पहलू को लेकर गुफ्तगू हुई, एक चीज हम गौर करें तो थोड़ा सा एक बात ये पहलू भी समझ में आ सकता है कि यहाँ एक लाइफ ट्यूब के साथ साथ जो दूसरी चीज बिक रही है वो ग्लासेस है, और यहाँ जब समंदर में जहाज जा रहा है वो साथ में सूरज भी बड़ी आपोताप से चमकता हुआ बिलखुसूस दिखाया गया है। तो अब यहाँ दो ऑप्शन हैं खरीदने वालों के पास, सूरज में क्या चाहिए होता है, धूप से बचने के लिए ग्लासेस चाहिए होते हैं, और समंदर से बचने के लिए, जान बचाने के लिए आपको ये ट्यूब चाहिए होगी। तो अब ये खरीदने वालों पर भी है कि वो इस वक्त किस चीज का इस्तेमाल करते हैं। अपनी अगर अकल का इस्तेमाल करेंगे तो वो ये जान जाएंगे कि इस वक्त हमारे लिए जरूरी क्या है, ये लाइफ जो मौजूद है, लाइफ ट्यूब है इस टाइम, तो ये हमारे लिए जरूरी है, चश्मा खरीदना इस वक्त हमारे लिए जरूरी नहीं है। तो ये यूं कह लीजिए हमारे दुनियावी तौर पर बहुत सारी जगहों पर होता है इम्तिहान कि आप अपने लिए किस चीज का इंतखाब,
प्रायोरिटीज क्या है,
क्या आपकी प्रायोरिटीज हैं उस वक्त, किस चीज की आपको नीड है, इसके लिए आप अपनी अकल इस्तेमाल करें, जो आपके लिए उस वक्त जरूरी है उसको खरीदें, ना कि दूसरी तरफ देखें। तो यहाँ से एक सबक हमें ये भी मिल सकता
जी,
है
जैसे वो,
किसी चीज को भी खरीदते
हैं जैसे वो होता है ना,
लोग भी होते हैं क्या जान पे बनी और वो सन ग्लासेस ले सो,
नहीं देखें नीड तो ग्लासेस की भी पड़ेगी लेकिन तरजीह है ना। अब एक शख्स है जिसके पास है ही $1,000,
ग्लासेस की जरूरत कैसे पड़ेगी,
नहीं समंदर में जरूरत पड़ती है, और तैराकी के लिए मखसूस किस्म के जो है ना वो ग्लासेस भी होते हैं। अगर आपने देखा क्योंकि पानी जब आंखों में जाता है तो वो, खैर अब मैंने तैराकी तो नहीं की लेकिन इतना मुझे पता है कि उसके लिए ग्लासेस स्विमर्स जो ग्लासेस यूज करते हैं, और हम एक्सपेक्ट यही कर रहे हैं कि ये वही ग्लासेस
होंगे। समझाने की बात है ना कि सूरज चमक रहा है, सूरज से बच जाओ,
तरजीह अपनी तय कर।
ये एक चीज है, जैसे इतने बेवकूफ भी होते हैं जो बात है, लोग दुनिया खरीदते हैं आखिरत बेचकर, कितनी बड़ी बेवकूफी है कि ये दुनिया जो खत्म होने वाली है
समनन कलीला
इसको हासिल कर रहे हैं, इसके मजे के लिए आखिरत दाव पे लगा दी। हालांकि होना चाहिए कि इसको बेच दें, इसको छोड़ दें और आखिरत खरीदें, लेकिन आखिरत के बदले में दुनिया खरीद रहे होते हैं, तो कितनी बड़ी बेवकूफी है।
अच्छा आखिरत खरीदने से मुराद ये कि जन्नत खरीदें, वरना आखिरत की तरफ तो सब जा ही रहे, चाहे या ना चाहे आखिरत की तरफ तो मुंतकिल हो ही रहे। इब्राहिम भाई क्या इरशाद फरमाएंगे?
जी मेरोज भाई, वैसे तो तफसीली बात हो चुकी है और तकरीबन पॉइंट्स इसके अंदर आ चुके हैं, मैं थोड़ी सी बात आगे बढ़ाऊंगा कि ये दरअसल सरमायादाराना निज़ाम पर एक तरह से तनकीद है कि ज़रूरियात भी खुद ही पैदा की जाती हैं और फिर महंगे दामों खुद ही बेची जाती हैं। और अब आलमी सतह पर आप देखें तो यही कुछ हो रहा है कि खुद ही जो है वो ज़रूरियात पैदा भी की जा रही हैं और फिर उसी बुनियाद पर इंडस्ट्रीज खड़ी भी की जा रही हैं। इसकी कई मिसालें माशरे के अंदर मौजूद हैं, उस पर आप गौर करेंगे तो बहुत सारी चीज़ें आपको समझने को मिल जाएंगी कि कई चीजें ऐसी हैं कि जिनकी इतनी हाजत नहीं होती। जैसे शाह साहब फरमा रहे थे कि ग्लासेस की यहाँ जरूरत नहीं है, लेकिन जरूरत पैदा भी की जाती है फिर बहुत महंगे दामों बेची भी जाती हैं। और एक और पहलू जो मेरे जहन में आ रहा है कि जब लोगों को जरूरत होती है ना तो लोग अपनी इजाफी रकम खर्च करके भी जो है वो चीजों को खरीदते हैं। तो ऐसे वक्त में वही हम बात करेंगे कि लोगों के एहसास का ख्याल करें, और ये साहब जो खुद बेच रहे हैं ये खुद खतरे पर हैं। ऐसा नहीं है कि जो खरीदार खड़े हुए हैं सिर्फ उन्हीं को खतरा है, बल्कि ये साहब खुद खतरे में हैं। तो एक ना एक दिन बिल आखिर जो सरमायादार अपना सरमाया खर्च कर रहा है लोगों की जो है वो तकलीफ से या लोगों की मजबूरी से फायदा उठा रहा है, तो बिल आखिर उसने भी एक दिन दुनिया से जाना है, एक दिन उसने भी अल्लाह पाक की बारगाह में पेश होना है।
जबरदस्त, इब्राहिम भाई ने जो बात की इसको भी जरा नोट डाउन कर लीजिए कि बाज़ औक़ात स्ट्रेटजी होती है लोगों की, मार्केटिंग स्ट्रेटजी होती है, और जो जिस फील्ड का आदमी होता है ना उसके सर पर बस वही भूत सवार होता है। तो हो सकता है ये भी मार्केटिंग टीम का हिस्सा हो, اور ان کو سوجھاؤ کہ اس وقت سے اچھی کون سی مارکیٹنگ پلیس ملے گی اور ٹائم ملے گا تو اس وقت مارکیٹنگ کر لی جائے. دوسرا کہ جو ابراہیم بھائی نے بات کی کہ بعض اوقات ضرورت ہوتی نہیں, ضرورت پیدا کی جاتی ہے. اسی لیے کہا گیا کہ بڑے بڑے شاپنگ سینٹرز میں جب آپ جائیں تو کوشش کریں کہ جو چیزیں آپ نے لینی ہیں ان کا تعین کر کے جائیں, ان کی کوئی لسٹ وغیرہ بنا کے جائیں, ورنہ آپ کو وہ چیزیں بھی آپ لے کر آ جائیں گے جو آپ کی ضرورت کی نہیں ہے. اسی طریقے سے ایک مارکیٹنگ ٹیک ہے کہ جناب بائی ون گیٹ ون فری, تو جی فری وری کچھ بھی نہیں ہوتا, وہ ایک کے اندر ہی دو کے ریٹ وصول کیے جا چکے ہوتے ہیں. سمر سیل ہوتی ہے, ونٹر سیل ہوتی ہے, تو بہرحال اب یہ بھی نہیں ہے کہ یہ نہیں کریں, جو کر رہے ہیں کریں, لیکن ذرا کان اور آنکھیں کھول کر, دل اور دماغ کی بتیاں جلا کر سارے کام کریں. اگلی پکچر کی طرف بڑھتے ہیں.
آپ کی رائے کیا کہتے ہیں, آپ کی رائے
کیا بات ہے, زبردست. ابراہیم بھائی سے شروعات کرتا ہوں میں تصویر کی. ابراہیم بھائی کیا ارشاد فرمائیں؟
دو منظر ہیں, ایک میں ایک صاحب جو ہے وہ تربوز اپنی اصلی حالت میں مکمل تربوز بیچ رہے ہیں,
خام تربوز
بیچ رہے ہیں, اور دوسرے صاحب جو ہے وہ ان کو کاٹ کر یا ان کا جوس بنا کر ان کو سیل کر رہے ہیں. اچھا اس پہ غور کریں کہ جو پہلے صاحب ہیں انہوں نے پورے تربوز کی قیمت $4 رکھی ہوئی ہے, جبکہ دوسرے جو صاحب ہیں انہوں نے اسی تربوز کا شاید ایک حصہ لیا اور اسے کاٹا یا پھر اس کا جوس بنا لیا, تو اس کی قیمت انہوں نے, یعنی وہ تھوڑا سا ہی حصہ ہوگا تربوز کا, اس کی قیمت انہوں نے $4 رکھی ہوئی ہے. سمجھنے کو یہ ملنا ہے کہ آپ کسی چیز کے اندر ایک نیا پن لے کر آئیں, ایک کریٹیویٹی اس کے اندر لے کر آئیں, ایک نیا پن لے کر آئیں, تو وہ چیز اگرچہ آپ کم اسے استعمال کریں گے لیکن اس کی قیمت آپ کو زیادہ ملے گی. یعنی اسے آپ یوں کہہ لیں کہ اگر آپ لوگوں کی ضروریات کے مطابق اس چیز کو پیش کرتے ہیں تو آپ اچھے داموں بھی اسے بیچ سکتے ہیں. اور جو دوسرے صاحب ہیں انہوں نے یہی کام کیا کہ ویسے تو جو ہے وہ پورا تربوز بھی بکتا ہے لیکن انہوں نے اس کا جوس بنا کر بیچا, تو ایک اچھی صورت میں لوگوں کی ضروریات بھی پوری کر دی اور اپنی کمائی کا انہوں نے سلسلہ بھی کر لیا.
ٹھیک جی سید صاحب,
جو نظر آ رہی ہے بات ماشاءاللہ ابراہیم بھائی نے اچھے انداز سے اس کو بیان کر دیا ہے. ابراہیم بھائی کی بات کو آگے بڑھانے کی
بات آگے بڑھا
کہ ایک تو یہ چیز ہے جو انہوں نے بیان کی کہ ایک جو ہے وہ پورا تربوز $4 کا ہے, اس نے ایک تربوز میں چار پانچ گلاس بنا کے جو ہے ہر گلاس $4 کا لے لیا. اب نارملی اس طرح کی بات بیان بھی کی جاتی ہے کہ بھائی ذہانت استعمال کریں, نیا کچھ کریں, آگے بڑھیں, تو دیکھیں اس میں یہ چیز ٹھیک ہے, اب آگے بڑھنا چاہیے, نیا چیز لے کر آنی چاہیے, لیکن ہر ایک کا ایک اپنا کام بھی ہوتا ہے. اب وہ جو تربوز اگانے والا یا بیچنے والا ہے, ہر کسان بولے کہ جی میں اب گنا نہیں اگاؤں گا, میں جا کے گنے کی رسی بیچوں گا کہ اس میں یوں پروفٹ ہے, تو پھر گنا کون اگائے گا؟ اور ہر کام کرنے کے لیے پوری ایک پرفیکشن چاہیے ہوتی ہے, بہت کچھ چاہیے ہوتا ہے. ایسے نہیں ہوتا کہ آپ اچانک سے, آج کل تو چل پڑا یوٹیوب کی ایک ویڈیو دیکھی کچھ جی اس طرح سے جو کروڑ پتی ارب پتی بنا تھا, میں بھی اس ویڈیو کے ذریعے بن جاؤں گا, تو آپ ویڈیو دیکھ کر اس کی شاید ویوز بڑھا دیں لیکن اتنے آسانی سے آگے بڑھا نہیں جاتا. بہت کچھ کرنے کے لیے تجربہ چاہیے ہوتا ہے, بہت ساری چیزیں چاہیے ہوتی ہے. اچھی بات ہے آگے بڑھنے کا ذہن ہونا چاہیے, لیکن ذہن یوں بھی ہونا چاہیے کہ ایسا نہ کوا چلا ہنس کی چال اپنی چال بھی بھول جائے.
ٹھیک, تو غور کر لیں جی, جو کرنے جا رہے ہیں, جو جدت لانے چاہ رہے ہیں آپ, تو آپ اس کے اہل ہیں بھی یا نہیں, حالات واقعات اس کے مطابق ہیں کہ نہیں ہے, اس پہ غور کر لیں. شہزاد بھائی
جنہوں نے مثال دی نا, اس ایک اور شعر ٹچ کر دیتے ہیں, ذرا اور مزہ آ جائے گا. اپنی مٹی پہ چلنے کا سلیقہ سیکھو, سنگ مرمر پہ چلو گے تو پھسل جاؤ گے. تو یہ بھی تھوڑا اس کے ساتھ اچھا لگے گا. اچھا اب یہاں پر ہے نا, یہ جو پکچرز ہیں بزنس پوائنٹ آف ویو سے میں اس کو دیکھ رہا ہوں نا, ذرا نم ہو تو یہ مٹی بڑی زرخیز ہے ساقی. اب ہے نا اس میں بیچنے والے دونوں ہی ہے نا, سمجھ لیں کہ اپنا طور پر بزنس کر رہے ہیں, وہ پورا تربوز بیچ رہے ہیں اور یہاں پہ ڈالر ہے, اگر میں اس کو روپوں میں کنورٹ کر لیں تو سمجھ لیں کہ 50 روپے کا ایک تربوز اور وہاں پر 50 روپے کا ایک گلاس جوس. اچھا اب ہے نا آپ اگر بزنس مائنڈ ہے نا, بعض لوگ
صرف مثال ہے, نہیں تو نہ 50 روپے کا تربوز ہے نہ 50 روپے کا گلاس ہے.
جی جی
یہ صرف ایک مثال
ہے. جی مثال ہے. اب اس میں نا بیچنے والا کتنا ذہین ہے, کتنا زبردست تاجر ہے, کتنا اچھا بزنس مین ہے, اس کے یہاں پہ تھوڑا سا اس کی مثال دیں گے کہ یہ پورا تربوز بیچ رہے ہیں, لیکن دوسرا بھی چاہتا تو یہ پورا تربوز بیچ کے بھی کما سکتا تھا, لیکن اس نے تھوڑا سا عقل مندی کا مظاہرہ کیا اور کہہ رہی کہ میں تھوڑا سا اس میں ٹوئسٹ لا کے کیوں نہ है ना यही चीज बेचूं लेकिन थोड़े पैसे ज्यादा मिले। अब वो एक तरबूज बेचकर 50 रुपए कमा रहा है या $4 कमा रहा है, मैं एक गिलास बेच के $4 कमाऊंगा, ये मेरे दिमाग का कमाल है। तो मतलब इसमें ना बिजनेस माइंड है ना, अपने बिजनेस को ग्रो कर सकते हैं, अब अपने बिजनेस को आगे ले जा सकते हैं, लेकिन आपको सोचना पड़ेगा कि ना मुझे किस तरह किस काम को क्या करना है। तो वो आप थोड़ा सा निकलेंगे तो आप है ना तिजारत में वैसे ही बरकत है, तो इस तरह की तिजारत फिर बढ़ती है। और आजकल सीजन भी चल रहा है तो ये दूसरा वाला जो है ना स्ट्रीक को,
अच्छा भाई तरबूज एक मिसाल है, बहुत सारे कामों में ही हो सकता है। अब्दुल वाजिद भाई क्या इरशाद फरमाएंगे?
पहली तो बात ये महरोज भाई कि इसको देखने के बाद मुझे अपनी अम्मी की याद आई।
वाह।
तो मैं बताता हूँ कैसे याद आई। उससे पहले थोड़ा सा मैं इसको तमाम इस्लामी भाइयों ने जो गुफ्तगू की है तो उसको समराइज कर दूं। असल में ये एक बिजनेस का कंसेप्ट है, इसको कहते हैं वैल्यू एडिशन। आप कोई रॉ मटेरियल लेते हैं और वो एक रेट पे बिक रहा होता है, तो आप उसमें ज्यादा प्रॉफिट मार्जिन लेने के लिए उसमें किसी वैल्यू को ऐड करते हैं और फिर उस वैल्यू एडिशन की वजह से वो चीज महंगी हो जाती है और आपका प्रॉफिट मार्जिन बढ़ जाता है। जैसे कि अब यही तरबूज जो $4 का एक दाना बिक रहा है, इसी एक दाने को वैल्यू एडिशन के बाद वो $16 का बेच सकता है। ये जो मैंने कहा कि मुझे इसमें अपनी अम्मी याद आ रही हैं इस तस्वीर को देख के, तो वो इस तरह से कि जब छोटे होते थे अम्मा के साथ बाजार जाते थे तो अम्मा कोई भी चीज खरीदती थी ना, तो उनके खरीदने का एक जाविया होता था, नुक्ता नजर होता था, वो उस जाविये और नुक्ता नजर से चीज खरीदती,
यानी खरीदने से पहले ही कुछ स्ट्रेटेजी बनी।
हाँ जी, तो अब फॉर एग्जांपल अगर अम्मी यहाँ पर होती तो वो क्या करती, वो ये कहती कि बेटा ये तरबूज घर ले जाते, इससे हम खुद जूस बना लेंगे, समझ रहे आप। तो इसी तरह से जो खवातीन होती हैं या हमारे बड़े होते हैं, वो चीजों में से किसी और को बाज़ात फायदा नहीं उठाने देते, समझदार बन जाएं, इससे खुद फायदा उठाएं। एक ये है कि आप कपड़ा लेने जाएं और आप रेडीमेड सूट लेकर आ जाएं, सिला सिला कपड़ा लेकर आ जाएं। अब वो रेडीमेड सूट के अगर आप फैब्रिक और सिलाई के कैलकुलेट करेंगे तो 400 रुपए का अगर बच्चे का सूट है, 400 का उसका फैब्रिक है और 400 या 500 उसकी सिलाई, और वो बिक रहा होता है 2000 में 1600 में। तो साथ में जो अम्मा जाती है तो कहती है बेटा ये रेडीमेड नहीं लेना हमने अपने पोते के लिए, हम ऐसा करते हैं कि यही वाला फैब्रिक दुकान से मिल रहा है वहां से लेंगे,
अच्छा फैब्रिक ले लेते,
इससे अच्छा ले लेंगे और किसी से सिलवा लेंगे। तो जिंदगी में जो तजुर्बेकार लोग होते हैं, जिन्होंने जमाना देखा होता है, जब वो आपके साथ होते हैं ना तो वो आपको न सिर्फ नुकसान से बचा लेते हैं बल्कि अगर आपके फायदे में भी नुकसान हो रहा हो ना तो उस फायदे के नुकसान से भी आपको बचा लेते हैं। भाई फायदा 100% होना था लेकिन उस फायदे में आप नुकसान करके 60% पर आ गए। तो जो तजुर्बेकार लोग होते हैं अगर आप उनके साथ मशवरा करें, उनके साथ उठें बैठें, उनको साथ लेकर जाएं, तो वो आपको बहुत से नुकसानात से और परेशानियों से बचा लेते हैं।
और घर की चीज हाइजेनिक चीज भी हो जाती है ना, सफाई सुथराई वगैरह वगैरह।
हाइजेनिक और घर की चीज में एक याद आ गया, आपने वाक्य लिखा था, अब ये किस हैसियत में इसका खुद फैसला कर लीजिएगा कि वो कहीं पार्क में गए, वहाँ मछली तली जा रही थी, तो पार्क में दिल चाह मछली, तो कहा कि मछली ले लें, तो 4-5 अफराद थे तो वो शायद आधा किलो ली बा मुश्किल, वो लेके
चखने के लिए ली होगी,
नहीं सुने चखा अभी चखेंगे, उसे ली लपेट के रख ली, रख के घर आए, घर आने के बाद उस मछली को निकाला, उसको मायनीज वगैरह में शायद मिक्स करा मजीद या किसी चीज में, और ब्रेड लेकर उस पे सबको लगा के वो दे दिया गया, वो एक पाव मछली आधा किलो मछली 10-15 अफराद को उन्होंने
जी, अगर उसको डब्बे में बंद करके रखते तो शायद जो है ना वो पूरा महल्ला ही उससे मुस्तफीद हो जाता। इस तस्वीर के हवाले से बातें सारी दुरुस्त है, जो सालिन तरबूज बेच रहे हैं वो भी दुरुस्त है, जो उसका जूस बना के बेच रहे हैं वो भी दुरुस्त है। हर कोई ये देख ले कि उसकी सलाहियत क्या है और उसका महल वकू क्या है, वो क्या काम कर रहा है, कहाँ कर रहा है, हर चीज हर जगह चल जाए ये जरूरी नहीं है। यानी आप पार्क में बैठ के तरबूज बेचेंगे तो शायद मुश्किल हो जाएगा तरबूज का बिकना, और फ्रूट मार्केट में बैठ कर आप तरबूज का जूस बेचेंगे तो शायद मुश्किल हो जाएगा जूस बेचना। तो ये तरबूज तो एक इश्तियारा था, बहुत सारी चीजें, और आला हजरत इमाम अहले सुन्नत आपसे पूछा कि सवाल किया गया उम्मत मुस्लिमा की ज़बू हाली के बारे में और आपने जवाबात इरशाद फरमाए, چار چیزیں آپ نے بیان فرمائی, اس میں ایک بات ڈسکس کرتے ہوئے ضمنی طور پہ آپ نے چاندی کی گھڑی کی مثال دی, چاندی کے زیور کی مثال دی کہ چاندی خام بیچی جائے تو اس ریٹ میں ہے, لیکن اسی کو کسی پرزے میں ڈھال دیا جائے تو وہ پرزہ اتنے اتنے کا بکتا ہے. تو بعض اوقات یہ ہوتا ہے کہ خام مال ہمارے پاس موجود ہوتا ہے, اگر اس کو انفرادی سطح سے نکل کر ہم سوچیں تو شاید زیادہ آسان ہو جائے گا. اب ہمارا ملک ہے پاکستان ہے, ہمارے پاس بہت سارا خام میٹیریل ہے, کپاس بہترین ہمارے یہاں پائی جاتی ہے, اور بہت ساری چیزیں ایسی ہیں کہ جو خام میٹیریل ہمارے یہاں پایا جاتا ہے, لیکن وہ خام میٹیریل ہم باہر بھیج دیتے ہیں, باہر والے اس کو تخلیق کرتے ہیں, اس کو پروسیجر میں لاتے ہیں, پروڈکشن کرتے ہیں اس کی, اس سے مختلف چیزیں بناتے ہیں, کوئی پرزے بنا لیتے ہیں, کوئی کپڑے بنا لیتے ہیں, کچھ برانڈز بنا لیتے ہیں, اور جب وہ پھر ریٹرن ہمارے پاس آتی ہے تو وہ بہت ایکسپینسو ہو کر آ رہی ہوتی ہے, وہ کیونکہ ویلیو ایڈیشن ہو چکی ہوتی ہے, تو یہ ویلیو ایڈیشن ہم خود کیوں نہ کر لیں. بہرحال بات ہے سوچنے کی سمجھنے کی. تو جو ایسے افراد ہیں جو صنعتیں لگائیں پروڈکشن کریں تو یقیناً انہیں یہ کام کرنا چاہیے, اور اس سے انشاءاللہ انفرادی طور پہ انہیں بھی فائدہ ہوگا اور مجموعی طور پہ ملک و ملت کو بھی فائدہ ہوگا.
اچھا میروز بھی اس میں ایک بات میں ایڈ کرنا چاہ رہا تھا کہ ایک تو جو ہم چیزوں کو ویلیویبل بنانے کے حوالے سے بات کر رہے تھے یا چیزوں میں نیا پن لانے کے حوالے سے بات کر رہے تھے, تو اسے کہا جاتا ہے کلو جدید لذیذ, ہر نئی چیز جو ہے وہ اٹریکٹیو ہوتی ہے, اس کی طرف لوگوں کی توجہ زیادہ جاتی ہے. اچھا ان صاحب نے کیا کیا, دیکھیں سالم تربوز رکھا ہوا ہے نا تو اس کی طرف اتنی جو ہے وہ توجہ نہیں پکڑے گا وہ, لیکن جب کاٹ کے اسے رکھ دیا تو اب لوگوں پہلی نظر میں اس کی طرف جو ہے وہ اٹریکٹ ہوں گے,
لال لال دکھ رہا,
ہاں لال لال دکھ رہا ہے. تو یہ آپ تربوز بیچنے والوں کو بھی آپ نے دیکھا ہوگا کہ اگرچہ وہ سالم تربوز بیچ رہے ہوتے ہیں لیکن ایک دو انہوں نے کاٹ کے رکھے ہوتے ہیں, اگرچہ اس میں احتیاط کر لینی چاہیے, دیکھ لینا چاہیے کہ اگر انہوں نے کھلا رکھا ہوا ہے تو گرد و غبار دھول مٹی وغیرہ اس پر پڑ سکتی ہے, تو وہ ذرا آپ پہلے دیکھ لیں. لیکن یہ ہے کہ جب آپ چیزوں کو ظاہر کریں گے اور لوگ ان کی طرف اٹیک کریں گے تو یوں سمجھیں کہ یہ بھی ایک چیز کو بیچنے یا مارکیٹنگ کا ایک اصول ہے کہ جو دکھتا ہے وہ بکتا ہے. تو دوسرے صاحب نے وہ کام کیا ہے,
ایک صاحب کو دیکھا میں نے عبد الواجد بھائی, جو بھی سیزنل فروٹس ہوتے ہیں وہ ان کے پاس ہوتے ہیں, برف کی بڑی سی ڈھیری ہوتی ہے, بہت اچھا سا انہوں نے اپنا کاؤنٹر بنایا ہوا ہے اور برف کی ڈھیری کے اوپر وہ اس کی کاشے کاٹ کاٹ کے رکھ دیتے ہیں, سجا دیتے ہیں نا, ڈسپلے کرتے ہیں, اور وہ نا انہوں نے کیبن ٹائپ کا بنایا ہوا, مطلب وہ کیا کہیں گے آپ, اس کا فریم ہے کہ مطلب جراثیم مکھیاں گرد و غبار اس ٹائپ کی چیزیں نہ جائیں, وہ پورا جو ہے نا وہ شیشے کا ہے تو جھلک رہا ہوتا ہے, دکھ رہا ہوتا ہے, اور بالخصوص مارکیٹس میں ہوتا ہے تو مارکیٹ میں لوگ سفر کر رہے ہوتے ہیں, گئے بھی ہوتے ہیں, گھر سے دور ہوتے ہیں, بعضوں کا ٹائم زیادہ ہو جاتا ہے تو وہ ہلکی پھلکی بھوک ہوتی ہے تو پھر کچھ اس قسم کی چیزوں کی طرف توجہ جاری ہوتی ہے. پھر گرمی کے موسم میں برف پہ رکھا ہوا فروٹ, وہ بھی صاف ستھرا نظافت کے ساتھ, اور ان کا سرو کرنے کا انداز بھی ذرا جو ہے نا وہ معیاری ہو, تو پھر ظاہر سی بات ہے پھر مزہ بھی آتا ہے, توجہ بھی جاتی ہے, تو فیلنگ ہو رہی ہے نا آپ کو,
مزہ آنے لگ گیا.
ہاں دیکھے نا, فروٹ فرینڈلی ہونا چاہیے, عبد الحبیب بھائی کہتے ہیں انسان کو فروٹ فرینڈلی ہونا چاہیے, پوری دنیا میں آسانی رہے گی کھانے پینے میں, آپ کو کہیں پہ آزمائش کا شکار نہیں ہوں گے. بہرحال ہمارے سلسلے کا وقت اختتام کو پہنچا, مدنی چینل دیکھتے رہیے, ہمارے جو مبلغین ہیں میں ان کا بھی شکریہ ادا کرتا ہوں, اور اگر آپ بھی دیکھ رہے ہیں تو آپ بھی بہرحال شکریہ کے مستحق ہیں. دیکھتے رہیے مدنی چینل, صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ.
آپ کی راہ کیا کہتے ہیں, آپ کی راہ کیا کہتے ہیں, آپ کی راہ.